رمضان کے اندر کچھ مسلسل تقاریب کا جو سلسلہ ہے اس کے لیے چوتھا مرحلہ ہے، چوتھا سال، اور اس میں طریقہ کار کو جس طریقے سے رہتا ہے کہ کوشش یہ ہوتی ہے کہ 15 رمضان سے پہلے پہلے ہم 10, 11, 12 ان تقاریب میں کسی ایک موضوع کو حل کر سکیں. اچھا، وہ موضوع بھی یوں سمجھ لیجیے کہ عام دنوں میں جو موضوعات ڈسکس ہوتے ہیں تھوڑا سا ان کے نسبت اس میں دقت اور گہرائی ذرا زیادہ پائی جاتی ہے. اس کی وجہ یہ ہے کہ اس بات کی توقعات رہتی ہیں کہ ماشاءاللہ رمضان کے مہینے میں روزے کی برکات کی وجہ سے طبیعت جو ہے وہ کچھ معارف کی قبولیت کے لیے زیادہ آمادہ ہوتی ہے، اور تھوڑا سا یوں کہہ لیں کہ مومنین کے ذہنوں پر تھوڑا دباؤ زیادہ ڈالا جا سکتا ہے. لیکن اس دفعہ ہم نے جس موضوع کا انتخاب کیا ہے، اور تقریباً میرا خیال ہے کہ لاجیکلی وہ موضوع خود ہی ذہن میں آ گیا کیونکہ ربیع الاول سے لے کے اب تک ماہ شعبان تک 20 ہماری نشستیں ہوئی معرفت انسان یا انسان شناسی کے حوالے سے، اور انسان شناسی کے بعد جو موضوع خود بخود ذہن میں آتا ہے وہ معرفت خدا یا خدا شناسی، کیونکہ من عرف نفسہ فقد عرف ربہ، کہ خدا کی معرفت خود انسان کی اپنی معرفت کے بعد اگلا مرحلہ. لیکن آپ یقین کریں کہ یہ موضوع اس قدر مجھے خود اس پر بات کرنا اتنا ہمیشہ دشوار محسوس ہوتا ہے کہ شاید اگر میں یہ کہوں کہ میں خود تھوڑا سا نروس ہو رہا ہوں تو غلط نہیں، کہ 10, 11, 12 تقاریر میں اس موضوع کا میں کوئی حق ادا کر پاؤں گا یا نہیں. خدا بہتر جانتا ہے کہ توحید یا الوہیت کے حوالے سے کچھ بات کریں اور کچھ معنی خیز نتائج تک ہم پہنچ سکیں. بہرحال گفتگو کے آغاز کرتے ہیں. باقی جس طریقے سے باقی دوسرے موارد میں بھی پروردگار نے ہماری رہنمائی کی ہے، انشاءاللہ یہاں بھی امیدوار ہیں. کسی بھی موضوع کو جب ہم شروع کرتے ہیں، کسی بھی چیز کو سمجھنا چاہتے ہیں، تو سب سے پہلی چیز ہوتی ہے جسے ہم اپنی سائنس میں بھی اکثر اسی طریقے کو فالو کرتے ہیں، اور وہ ہوتا ہے فارمولیشن آف دا پرابلم. یعنی کہ جو پرابلم ہے، جو مسئلہ ہے جسے آپ سمجھنا چاہتے ہیں، جس میں آپ دقت کرنا چاہتے ہیں، سب سے پہلے ضروری ہے کہ اس کو درست انداز سے بیان کیا جائے. یعنی جس کو بیان کیا جائے، مسئلے کو بیان کیا، ٹھیک ہے؟ یعنی یہ بات آپ کے ذہن میں واضح طور سے رہے کہ اسٹیٹمنٹ آف دا پرابلم، فارمولیشن آف اسٹیٹمنٹ، یہ سب سے پہلا مرحلہ ہوتا ہے. اور اگر آپ نے اپنے پرابلم اسٹیٹمنٹ کو ہی غلط طریقے سے کمپائل کر دیا اور بیان کر دیا، تو آپ یقین کریں گے وہ وہی چیز ہے کہ یہ وہ عمارت ہے کہ جس کی بنیاد ٹیڑھی کر دی گئی. اب جتنا کچھ اس پہ بنے گا سب ٹیڑھے جائے. تو اس وجہ سے آج کی نشست میں ہمیں جس مسئلے کو حل کرنا ہے وہ یہ کہ اگر توحید کوئی ایک ایسی چیز ہے، مسئلہ ہے جس کو ہم سمجھنا چاہتے ہیں، تو مسئلہ توحید کو درست انداز سے کیسے پیش کیا جائے، کس انداز سے بات کی جائے، کہاں سے بات شروع کی جائے، ٹھیک ہے؟ اس میں جو میرے ذہن میں بات آ رہی تھی، اور اس حوالے سے کچھ گائیڈنس یقیناً جو علماء کی طرف سے ہیں، میں آپ کو انشاءاللہ آگے چل کے ان کتابوں کا بھی حوالہ بتاؤں گا کہ جن سے میری باتیں تقریباً آپ کی خدمت میں کر رہا ہوں، ان کے کمبینیشن اور کمپائلیشن سے. کہ جیسے شہید مطہری نے فرمایا ہے ایک جگہ پر کہ توحید کا مسئلہ فطری ہے، انہیں فطرت انسان سے تعلق رکھتا ہے، لیکن اس کے باوجود مسئلہ توحید سے مجبور اور کوئی شے انسان کے لیے نہیں. توحید انسان کے لیے فطری مسئلہ ہے، ان انسان کی فطرت، انسان کے وجود کی گہرائیوں سے تعلق رہتا ہے، لیکن اس سے زیادہ مجہول. مجہول کا کیا مطلب ہے؟ کہ جس کے بارے میں ہم جاہل ہوتے ہیں. انہیں تمام انسانیت بشمول ہے، مسلمان، شیعہ، سنی، عیسائی، یہودی، سب، یعنی وہ لوگ جو خدا کو مانتے ہیں اور وہ لوگ جو خدا کو نہیں مانتے، سب کو ملا لیجیے، سب سے کم اپنے عقیدے میں جس چیز کی درست شناخت رکھتے ہیں وہ توحید. इसकी क्या वजह? यानी एक चीज उसके बारे में आप कहते हैं कि ये चीज मेरी असल से, मेरी बुनियाद से, मेरी सरिश से, मेरी जिबिलत, मेरे वजूद से ताल्लुक रखती है और सबसे कम मैं उसी को ही पहचानता हूं। तो उसकी एक बुनियादी वजह वो ये मैन फरमाते हैं कि उसकी एक बड़ी वजह यह है कि तौहीद को कभी भी दुरुस्त पैराए में पेश ही नहीं किया गया। यानी इस अंदाज से तौहीद को कभी रखा ही नहीं गया कि हम उसके सही समझ और मारिफत की जानिब पेशकदमी कर सकें। मेरे मिसाल के तौर पर तौहीद को क्या बना दिया गया कि जिस तरीके से कि एक ऐसे खुदा या एक ऐसी ताकत का तसव्वुर जिससे इंसान को खौफजदा होना चाहिए। हमारे पास तौहीद के तसव्वुर में यह हमारी बुनियादी फिक्र के अंदर ये चीज पाई जाती है, यानी एक ऐसी सुप्रीम पावर कि जिसका मैं कुछ नहीं बिगाड़ सकता, चाहे वो मुझे कुछ भी कर ले। अब मुझे बताइए है या नहीं? हम सब के साथ, हम सब के खुदाई तसव्वुर के साथ ये चीज जुड़ी भी है या नहीं है कि वो एक ऐसी ताकत है कि जो मुझे जो चाहे कर दे, या इंसान को या दुनिया को जो चाहे कर दे और हम उसका कुछ नहीं कर सकते। लिहाजा हमारे लिए जरूरी है कि हम उससे फौजदा रहें, उससे डरते रहें और उसके आगे झुकते रहें। आप मुझे बताएं कि हमारे जो खुदा का या इलाह का या महबूब का तसव्वुर है वो बुनियादी तौर पर किसी चीज को बेच सकता कि नहीं? तो सबसे पहली चीज हमें यह समझनी है कि तौहीद है क्या, बुनियादी तौर पर क्या है, इसको पेश करने का अंदाज क्या है, इस मसले की नौईयत क्या है, इस मसले की अगर कुछ जिहाद है तो वो क्या है। आज मैं इंशाल्लाह कोशिश करके इन तीन बातों को मुख्तसरन लेकिन जामे अंदाज से इनको समेटने की कोशिश करता हूँ। जैसा कि हम मुसलसल अपनी गुफ्तगू में जो कुछ भी नतायज और मारिफ अखज़ करते हैं तो उसके लिए बुनियाद कुरान करीम की आयतों को ही बनाते हैं, तो यहाँ भी अच्छा है। कल से मैं गुजारिश करूँगा कि एक छोटा सा काम, एक नई एक्सरसाइज हम थोड़ी सी साथ में शुरू करेंगे, वो ये कि जो आयतें या आयत मैं आपके सामने बयान करूँ, आप लोग एक कागज कलम अपने साथ रखें और आप कोशिश करें कि उस आयत को लिखें, या अभी भी अगर किसी साहब के पास कागज कलम है तो जो आयत मैं बयान करूं पढ़ूं, एक दो आयतों से ज्यादा हम तकरीबन बयान कर भी नहीं पाएंगे, उनको आप कोशिश करके जरा लिखें, क्योंकि इससे कुरान का पढ़ना जिस तरीके से लर्निंग में कहा जाता है कि लर्निंग आपकी जितने ज्यादा आपके आजाओ हवास ज्यादा मशगूल होंगे एक काम में उतनी ही आपकी लर्निंग बेहतर रहेगी। आप आयत को सुनते हैं, आप आयत को कुरान को देखते हैं, आप कुरान को पढ़ते हैं और अगर इसके साथ साथ खुद उसका लिखना भी शामिल हो जाए, और लिखना इस तरीके से नहीं कि आप कोई फ्रेंच या जापानीज लिख रहे हैं, बल्कि आप जब उर्दू जबान लिखते हैं अपनी जबान, तो लिखने के साथ साथ एक मायनी भी आपके जहन में गर्दिश कर रहा है। ऐसी यानी कि आप अगर कोई ऐसी चीज लिख रहे होते हैं कि जिसका मतलब आपको नहीं मालूम, तो खाली आप कागज पे कुछ शक्लें बना रहे होते हैं, और अगर आप कोई ऐसी चीज इबारत लिख रहे होते हैं कि जिसके मायनी आपको पता है, तो वो मायनी भी साथ साथ जहन में हरकत कर रहे होते हैं। तो इस अंदाज से कुरान की आयत को लिखने की भी कोशिश करें साथ साथ, ठीक है। आज मैं सिर्फ एक आयत आपके सामने रखता हूं जहां से हम तौहीद पर अपनी बहस का आवाज करेंगे इंशाअल्लाह और इसको बुनियाद बना के आगे चलेंगे। ये आयत कौन सी है, यानी कि अगर हम तौहीद पर बुनियाद बनाना चाहें कुरान की किसी आयत को, तो वो आयत कौन सी होना चाहिए? सूरह इख्लास आखिर है, इब्तदाई मारिफ तौहीद की इंतहा है सूरह इख्लास, जिस पर अगर हम पहुंचेंगे तो इंशाल्लाह आखिर में पहुंचेंगे। इब्तदा इस तमाम मसले को समझाने की, बल्कि पूरी इंसानी जिंदगी में जितना भी निजाम में अकीदा और अमल है उसको परवरदिगार ने एक आयत में समो दिया है और समेट दिया है, और वो आयत है सूरह कहफ की आखिरी आयत जो हम सबको याद दिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल इन्नमा अना बशरुम मिथ्लुकुम يوحى إلي أنما إلهكم إله واحد فمن كان يرجو لقاء ربه وليعمل عملا صالحا ولا يشرك بعبادة ربه أحدا. جتنا نظام علم اور عمل ہے انسان کی زندگی کا وہ اس ایک آیت میں سمجھا ہے, اور اس کے بارے میں خود پیغمبر اکرم کا قول ہے کہ اگر مجھ پر صرف یہی ایک آیت نازل ہوئی ہوتی تو میری امت کی ہدایت کے لیے کافی ہوتی, صرف یہ ہے. اب اس کو تھوڑا سا اس کا تجزیہ اور تحریر کر لی جائے. آیت آپ نے بہت مرتبہ کی سنی ہوئی آیت, اور میں سمجھتا ہوں کہ کافی مومنوں کو یاد بھی ہوگی. اس آیت کی ابتدا کہاں سے ہوتی؟ قل انما کہہ دو, یعنی پیغمبر کو ارشاد ہو رہا ہے, ہدایت ہو رہی ہے پروردگار کی طرف سے, کہہ دو اے پیغمبر انما انا بے شک میں بشروں میں لوکم بشر ہوں تمہارے مثل, یوحا الی وحی کی جاتی ہے میری طرف, انما الہکم کہ بے شک تمہارا الہ الہ واحد الہ سے واحد ہے. یہاں پر غور فرمائیے گا کہ الہ کا لفظ دو مرتبہ ہے, الہکم الہکم کا مطلب تمہارا الہ, پھر الہ واحد الہ واحد. فمن کان فمن پس جو کوئی کانا ہو جائے یرجو امیدوار صاحب رجا لقاء ربہ اپنے رب کی لقاء یا ملاقات کا, فلیعمل پس اسے عمل کرنا چاہیے عملا صالحا وہ عمل جو کہ صالح ہو, ولا یشرک اور نہ وہ شریک کرے, بعبادت ربہ اپنے رب کی عبادت میں احدا کسی ایک کو بھی. یہ اس کا قریب قریب, جیسے میں نے کہا ترجمے کا حق تو ادا ہو ہی نہیں سکتا, لیکن قریب قریب اگر ہم لفظ بلفظ ترجمے کو ادا کرنا چاہیں, جیسے میں نے آپ سے عرض کیا کہ اس ایک آیت میں تمام نظام عقائد اور عمل سمویا ہوا, اور یہی سے ہمیں یہ بات بھی سمجھ میں آتی ہے کہ اصل میں مسئلہ توحید کیا ہے. بہت سارے مقامات پر اگر ہم توحید کی بات کرتے ہیں تو شاید یہاں سے بات کرتے ہیں کہ خدا ہے یا نہیں, इस बात पर दलील लाते हैं कि ये कायनात है और हम हैं और हमारा वजूद है और ये सारी चीजें हैं जो इस बात पर सबूत है कि हमारा कोई बनाने वाला है। लेकिन एक चीज जो मैं अपनी खिदमत पेश करना चाहूंगा कि कुरान करीम इस मौजू को मोरद एतना या तवज्जो करार नहीं देता कि खुदा है या नहीं, क्योंकि ये चीज इतनी ज्यादा वाज़ह और ऑब्वियस है कि इसको मौजू बहस लाना ही नहीं, इस बात पर बहस करना है कि सूरज से रोशनी निकलती है कि नहीं, जब इस पर इंसान बहस करे कि जब सूरज दिन में निकला हुआ होता है तो बाहर रोशनी होती है कि नहीं होती, इस बात पर बहस करना कि खुदा है या नहीं, वो इस किस्म की बात पर बहस करना है तकरीबन लाया नहीं। यहां पर अब इस आयत की तरतीब, जैसे मैंने कहा ना कि मेरे लिए खुद बहुत मुश्किल हो रहा है, लेकिन अब एक चीज कि आप लोग मेरी मदद करें थोड़े अपने सवाल के जरिए से, उससे भी मौजू जो है बाकायदा उसकी शेप बनती है और थोड़ी अपनी तवज्जोहात के जरिए से, और अगर मेरी गुफ्तगू थोड़ी सी जैसे डिस्क्रीट हो जाए, जरा सी मामूली सी बेरक्ति उसमें आ जाए तो जरा माफ कीजिएगा। असल मसला जिसके गिर्द अकीदा और अमल सब का पूरा ताना बाना बन रहा है वो इस आयत में क्या है, इस आयत को देखने से आपको क्या लग रहा है कि असल चीज क्या है, बेस क्या है जिसके गिर्द हर बाकी सारी चीजें जिस जहां से डेवलप हो रही है। ये हैं कीवर्ड्स इस आयत के अंदर, जो कीवर्ड्स हैं वो ये तीन, इलाहुकुम पहला लफ्ज क्या है, इलाहुकुम तुम्हारा इलाह, तुम्हारा इलाह, उसके बाद है इलाहुम इलाह वाहिद, ये तीन लफ्ज हैं, ये बेसिक की है। क्यों इसको मैं बेसिक और की वर्ड्स में कह रहा हूं, इसलिए कि इससे पहले का जो बयान है कुल इन्नमा अना बशरुन मिथलुकुम यूहा इलैया, इसका नतीजा भी यही है, कौन से सुनिएगा बहुत ज्यादा, इलाहुकुम इलाहु वाहिद के जो अल्फाज हैं इससे पहले का जो स्टेटमेंट है कि मैं तुम्हारे मिसल एक बशर हूं और मुझ पर वही आती है, उसका नतीजा ये है कि तुम्हारा इलाह इलाह वाहिद है। और उसके बाद के जो अल्फाज हैं कि फमन कान यरजू लिका रब्बिहि, इस इलाह को इलाह वाहिद का नतीजा यह है कि यह होना चाहिए, बात वाजह हो गई, यानी पहले वही का नतीजा क्या है कि तुम्हारा इलाह इलाह वाहिद है, और इलाह वाहिद होने का नतीजा क्या है कि तुम अपने परवरदिगार की मुलाकात के उम्मीदवार रहो और इस उम्मीद के दौरान अमल सालेह करते रहो और अपने रब की इबादत में किसी को शरीक न कराओ, तो बाद में जो कुछ आया वो सब इस पर ही बेस कर रहा है। तो यानी यहां से हमें ये चीज समझ में आती है कि इंसान की पूरी जिंदगी और अकीदा और अमल की इमारत इस पर पड़ी होती है, इलाहुकुम इलाहु वाहिद के पड़ी होती है, और ये चीज रफ्ता रफ्ता करके हमें समझ में आ जाएगी कि जितने भी मसाइल इंसान की जिंदगी में जितने भी मौजूआत हैं जो काबिल अहमियत है हमारी जिंदगी में, सब के सब की इब्तिदा और इंतहा तौहीद है, इब्तिदा और इंतहा इस लफ्ज पर याद रखिएगा, इब्तिदा भी और इंतहा भी, यानी हमारे तमाम मसाइल की इब्तिदा भी तौहीद से होती है और उनकी बाजगश्त भी तौहीद की तरह। इसी वजह से अगर आपकी जिंदगी का कोई अमर बीच में कहीं उग जाए, कहीं खत्म हो जाए, तो इसका मतलब है कि वो नामुकम्मल है या दुरुस्त है। बहरहाल इस आयत को अब और थोड़ा सा एक्सप्लेन करते हैं, थोड़ा सा और इसकी वजाहत करते हैं। पहला टुकड़ा यह है कि जिसमें पैगंबर अकरम खुदा की हिदायत के मुताबिक एक कौल को दोहरा रहे हैं कि मैं तुम्हारे मिसल एक बशर हूं। यहां पर लफ्ज बशर को लाने का मतलब क्या है, कि आगे जो कुछ बात होने जा रही है या जो कुछ भी बयान होने जा रहा है उसका ताल्लुक बशर या बशर की जिंदगी से। अना बशरुम मिथलकुम का मतलब यह है कि जैसे तुम अपने जाहिरी पैकड़ में, अपनी जाहिरी जिंदगी में जो कुछ उसके लवाजमात हैं, जैसी तुम्हारी जिंदगी है वैसी मेरी जिंदगी भी। सूरह फुरकान के अंदर इरशाद होता है कि इन काफिरों को इस बात पर एतराज होता है कि अल्लाह ने ऐसी हस्तियों को नबी बना के भेज दिया कि जो हमारी ही तरह खाते हैं, हमारी ही तरह बाजारों में चलते फिरते हैं और हमारी ही तरह निकाह करते हैं और औलाद पैदा करते हैं। तो खुदा ने कहा कि ये नहीं बल्कि नबी को ऐसा ही होना चाहिए, यानी जो इंसान की हिदायत के लिए आए उसे इंसान जैसा ही होना चाहिए, तभी वो दूसरे इंसानों के लिए रोल मॉडल बनता है या बन सकता है। अना बशरुम मिथलकुम इस जाहिरी बशरे में, इस जाहिरी पैकर के लिहाज से, जाहिरी जिंदगी के हवाले से कुछ में और तुम्हें कोई फर्क नहीं है, लेकिन एक फर्क है जो आगे आ रहा है, सामने आ रहा है। वो फर्क क्या है? वही के खुदा ने मुझे वही के लिए मुंतखब किया है जिससे दीगर इंसान महरूम। वही की तारीफ क्या है? अगर आप लुगत में भी देखें तो वही उस पैगाम को कहते हैं कि जो सरी व सह हो, यानी इंतहाई फास्ट हो, क्विक हो और मख्फी हो। वही किस पैगाम को कहते हैं? ये नहीं कि एक ऐसा पैगाम जो आप पढ़ के सुनाते हैं, ऐलान करते हैं, ऐलान वही नहीं कहलाता, बल्कि वही कैसा पैगाम होता है कि जो मख्फी होता है, छुपा हुआ होता है, यानी कि जिसमें बेसिक इंटेंशन ये होता है कि पैगाम भेजने वाले और वसूल करने वाले के अलावा किसी तीसरे को उसे बताना चाहिए। वही के अंदर एक बेसिक आइडिया यह है, सरी उस सैन, यानी जैसे ही, यानी मिसाल के तौर पर कि अगर हम इस काबिल हो जाएं कि मैं अपनी सोच आपके दिमाग तक पहुंचा दूं डायरेक्ट, तो ये वही, यानी जो कुछ मैं सोचूं और वही चीज आप अपने दिमाग में महसूस कर दें कि मैं क्या कहना चाह रहा हूं, क्या बात आप तक पहुंचाना चाह रहा हूं, तो इसको आप वही कह सकते हैं। इस चीज वही किस पैगाम को देखें, यू हर इलैया। अब यहां पर वही तुम सबकी तरफ नहीं हो रही, सिर्फ मेरी तरफ हो रही, यानी ये सलाहियत किसमें है? वही को हासिल करने की मुझ में। अन्नमा इलाहुकुम, कि बेशक तुम्हारा इलाह। अब ये लफ्ज इलाहुकुम कुछ बता रहे हैं, यानी इस इलाहुकुम के अंदर ये मतलब पोशीदा है कि तमाम के तमाम इंसान किसी ऐसी हस्ती को चाहते हैं कि जिसकी बंदगी और परस्तिश करें, चाहे उसकी दुरुस्त शनाख्त रखते हो या ना रखते हो। इन तमाम इंसानों का कोई ना कोई इलाह है, जितने भी इंसान हैं, जितने भी बशर हैं, उनका कोई ना कोई, उनका कोई ना कोई इलाह है। लेकिन वही क्या कर रही है? ये तसव्वुर तो सब रखते हैं कि मेरा कोई ना कोई इलाह है, तो वही का क्या फायदा है? ये जो वही मेरी तरफ हो रही है वो क्या कर रही है? वो इस तसव्वुरे इलाह को दुरुस्त कर रही है, यानी इलाह हुकुम या इलाही का तसव्वुर हर इंसान के पास है, चाहे वो इलाह सूरज हो या चांद हो या बुध हो या माल हो या दौलत हो या बादशाह हो, यानी हर इंसान फितरतन इस चीज की तरफ मायल है कि एक आला और बाला दर्जे की हस्ती के सामने अपने आप को छुपाए, अपनी हाजतों को उससे वाबस्ता करे, अपनी जिंदगी के इर्तिफा को उससे अखज करे। ये ना इलाका रजा हो, यानी कोई हस्ती ऐसी है कि जिससे मेरी हाजतें वाबस्ता है, जहां से मेरी हाजत पूरी हो सकती है, جو میرے لیے مشکل کشاں ہے. اگر میں اپنی زندگی میں آگے بڑھنا چاہتا ہوں تو وہی وہ قلعہ ہے کہ جو میری رہبری اور رہنمائی کرے گا تاکہ میں آگے بڑھوں. یہ تصور ہے کہ ہر انسان کے پاس ایک سپریم پاور کا تصور، ایک بالاتر قوت کا تصور. چاہے وہ انسان کتنا ہی پرمیٹیو اور کروڈ مائنڈ کیوں نہ رکھتا، یہ چیز ہے وٹی کیا کر رہی ہے اس قلعہ حکم کے تصور کو ایک نئی شکل دے رہی ہے کہ جو تمہارا الہ ہے وہ الہ واحد ہے. الہ واحد کا کیا مطلب؟ الہ واحد کا ترجمہ کیا کریں گے؟ اللہ ایک نہیں ہے. دوبارہ پہلے بھی کہہ چکے اور اس کو ہمیں پھر دوبارہ واضح کر لیں، اللہ ایک نہیں ہے بلکہ اللہ واحد ہے. اللہ واحد ہے، ایک نہیں ہے. کیونکہ یہ آئمہ طاہرین علیہ السلام نے ہمیں یہ بات سمجھائی کہ اگر ایک کہتے ہو تو ایک کے ساتھ بہت سارے مسائل ہیں، کیونکہ ایک آدھا بھی ہو سکتا ہے، چوتھا بھی ہو سکتا ہے، ایک کے بعد دو بھی آ جاتا ہے، ایک اور ایک مل کے دو بھی ہو جاتے ہیں، اور ایک آدھا اور چوتھا ہی بھی ہو جاتا ہے. اس قسم کا ایک نہیں، واحد ہے، واحد. اس کی تشریح انشاءاللہ اپنے موقع پر آئے گی. عربی کی بات نہیں ہے، یہ وہی چیز ہے کہ جس پر ہم نے سورہ اخلاص کی تفسیر میں بہت لمبی بحث کی. واحد کا ترجمہ یہ نہیں ہو رہا ہے کہ الہم واحد کا ترجمہ ہو رہا ہے، یہاں پر ترجمہ واحد کا نہیں ہے. جس بات کو ذہن میں رکھے گا، الہم واحد کا ترجمہ. جب واحد الہ کے لیے آتا ہے تو اس کے معنی بدل جاتے ہیں، اور جب واحد مخلوق کے لیے آتا ہے تو اس کے معنی وہی ہوتے ہیں. جو آپ نہیں، اس کا مطلب یہ ہے کہ آپ کہہ رہے ہیں الہ واحد، کہ واحد سے پہلے ایک سیاق ہے نا الہ. الہ واحد کے ترجمہ کیا ہے؟ کہ اللہ ایک ہے یہ والا. یہ میں کہا، اگر آپ کہتے ہیں کہ الہ واحد کے ترجمہ کہ اللہ ایک ہے، اور ایک کا مطلب آپ وہ لیتے ہیں کہ جو آپ کی نارمل لینگویج میں مطلب لیا جاتا ہے، یہ چیز ہوتا ہے. میں یہ نہیں کہہ رہا کہ واحد کا ترجمہ ایک نہیں ہے، آپ بات کر رہے ہیں اس بات پہ. میں یہ نہیں کہہ رہا کہ واحد کا مطلب ایک نہیں ہے، میں یہ کہہ رہا ہوں کہ الہ واحد کا مطلب اللہ ایک ہے نہیں ہے. میں نہیں کہہ سکتا کہ یکتا اور منفرد شاید تھوڑا سا اور نزدیک ہو جاتے ہیں. تو وحی کس چیز کی طرف؟ یعنی الہ کے تصور، تو جو ہر انسان ایک الہ کا، ایک معبود کا، ایک قابل پرستش ہستی کا تصور رکھتا ہے، وحی اس تصور کو ریفائن کر رہی ہے. سب سے زیادہ کیا لفظ کہتے ہیں؟ کہ وہ الہ جس کے آگے تم جھکتے ہو، جس کی پرستش کرنے کی طرف تمہاری فطرت تمہیں مائل کرتی ہے، وہ الہ واحد ہے. واحد کا مطلب کیا ہے؟ کہ ناقابل تقسیم ہے. یا ایک جملہ میں آپ کی خدمت پیش کروں، شاید اگر آپ اس کو سمجھ لیں، بہت پرلطف جملہ ہے. کہ الہ واحد کا مطلب یہ ہے کہ جب اس کے سامنے کوئی بھی آتا ہے تو صرف الہ ہی رہتا ہے اور باقی کچھ نہیں رہتا. یہ مطلب ہے حقیقت الہ واحد. الہ واحد یعنی کہ جب الہ کے سامنے کسی کو بھی لایا جائے تو صرف الہ ہی رہے اور باقی اس کے سامنے کچھ نہ رہے. یہ ہے الہ کی وحدانیت. اس لیے اس کو واحد کہا جاتا ہے کہ صرف وہی ہو اور کچھ نہ ہو. کچھ نہ ہو سے مراد یہ کہ کل لبن علیہ فان، کل و شہن حالکن الا وجہا. یعنی ابھی آپ کو کثرت کیوں نظر آ رہی ہے؟ अभी आपको कसरत इसलिए नजर आ रही है कि इलाह ने या महदूद ने अपनी हकीकी तजल्ली को पर्दे में रखा हुआ है।
सूरज
का ये बल्ब भी नहीं, इसलिए कि बल्ब की रोशनी गायब होती है, बल्ब भी गायब हो जाता है। यानी आप कहिए सूरज की रोशनी के आगे शमा की रोशनी, रोशनी वो चीज नहीं। यानी सूरज के नूर के आगे कोई और नूर, शमा का या बल्ब का या ट्यूबलाइट का, फिर वो उसमें खत्म हो जाता है, फना हो जाता है। इलाह वाहिद का हकीकी मतलब यह है कि जब भी उसकी तजल्ली नमूदार होगी, जब भी उसकी तजल्ली नमूदार होगी, तो हर शय का उसके बिलमुकाबिल फानी और हालिक होना जरूर जरूरी है।
एक ही रह जाता है।
अभी मैं इस मौजू की तरफ नहीं जाना चाह रहा, लेकिन इस पर रफ्तार रफ्तार पहुंचेंगे। लेकिन इलाहु वाहिद का हकीकी मतलब यही है। इसीलिए मैं कह रहा हूँ कि इस गुफ्तगू में कागज कलम साथ होना बहुत जरूरी है। इन सवाल को आप नोट करते हैं और रफ्ता रफ्ता हम हल करेंगे, क्योंकि ये वो गुफ्तगू है जो काफी आगे जाके, मैं तकरीबन काफी पीछे से शुरू कर रहा हूँ। यानी उसकी वजह ये है, काफी पीछे से शुरू करने की वजह यह है कि जो मुझे महसूस होता है कि हमारे जहनों में तौहीद के बुनियादी तसव्वुर में कुछ मसाइल हैं, बल्कि तौहीद से भी पहले उलूहियत के तसव्वुर में कुछ मसाइल। इसलिए मैं ये चाह रहा हूँ कि जरा उन बातों को भी हम एड्रेस कर लें और फिर ये जो एडवांस्ड टॉपिक्स हैं फिर उसको आएंगे इंशाल्लाह। ठीक है, तो ये मैंने कहा था कि अगर आप इसको महसूस कर सकें, इसको भी मुरीद बहस नहीं बनाइए, अगर आप इसको महसूस कर सकें तो इस जुमले को याद रखें कि इलाहु वाहिद का मतलब यही है कि जब भी इलाह की तजल्ली जाहिर होगी तो उसके मुकाबले में हर शय फानी और हालिक है। यानी सिवाय उसके फिर कोई वजूद, कोई मौजूद बाकी नहीं रहता और नहीं रह सकता। तो इलाहुकुम इलाहु वाहिद, कि तुम्हारा इलाह इलाह वाहिद है। वाहिद से बड़ा एक नहीं है, यानी एक से बड़ा ना काबिले तकसीम है, ना अज़ा से मिलके बन सकता है। फमन काना यरजू, वही की जब बात हुई, यूहा का मतलब क्या है कि मेरी तरफ वही की जाती है, मेरी तरफ वही की जाती है। यानी पैगंबर नहीं है वही को नाजिल करने वाले, बल्कि ये खुदा है कि जो पैगंबर पर वही को नाजिल कर रहा है। यूहा इलैया, लेकिन जब ये पैगाम इंसान को मिल गया कि तुम्हारा इलाह इलाह वाहिद है, इस पैगाम के मिलने के बाद खुदा की इंसानों से एक तवक्को है। वो तवक्को क्या है? क्या तवक्को है? कि कुछ इंसान ऐसे होंगे कि जो अपने इलाह की दुरुस्त मारिफत रखने के बाद उससे मुलाकात की भी ख्वाहिश और उम्मीद रखते होंगे। फमन फमन, यानी फमन का मतलब ये कि ये नहीं के सारे इंसान, बस तुम में से जो कोई भी, यानी तुम सब के सब लोग किसी इलाह का तसव्वुर रखते थे, तुम सब के सब किसी के सामने अपने सरों को झुकाते थे। मैं तुम्हें ये पैगाम भिजवा रहा हूँ अपने मंतखब बंदे की वसादत से कि तुम्हारा इलाह इलाह वाहिद है, और इस हकीकत को समझने के बाद अब अगर तुम में से कोई ऐसा हो कि उसकी यानी अपने रब की मुलाकात का उम्मीदवार हो, तो उसे चाहिए कि ऐसी जिंदगी गुजारे कि जिसमें अमल साले हो, اور جو شرک سے پاک ہو. اس آیت میں آپ مجھے بتائیں وہ کون سی چیزیں رہنمائی ہو گئی؟ توحید، آخرت، نبوت اور انسان کی زندگی کی عملی کیفیت. یعنی انسان کی زندگی کیسے گزرنا چاہیے؟ عقیدتاً شرک سے پاک ہو اور عمل صالح ہو. انسان کی زندگی کی امید کیا ہونا چاہیے؟ کس امید پر زندگی گزرنا چاہیے؟ کہ میں ایک مرحلے پر پہنچ کر یا کبھی نہ کبھی اپنے رب سے ملاقات کروں گا. رب سے ملاقات کی امید کہاں پہ کھڑی ہوئی ہے؟ کس جگہ پر؟ کہ جس کی میں بندگی کرتا ہوں وہ وحدہ لا شریک ہے. اور یہ جو کچھ بھی میں نے سمجھا یہ کس اعتماد پر قائم ہے؟ کہ اللہ کے ایک منتخب بندے نے اللہ کا یہ پیغام مجھ تک پہنچایا ہے جس پر مجھے اعتماد ہے اور جس کو میں نے قبول کیا. تو نبوت، امامت کہیں، توحید کہیں، آخرت کہیں اور انسان کی پوری زندگی کہیں، سب کا پورا نقشہ اور خاکہ اس ایک آیت میں موجود ہے. اب میں یہ چاہوں گا کہ ایک دو سوال میں آپ کے سامنے رکھنا چاہتا ہوں اور وہ سوالات ایسے ہیں کہ آپ ایک دن غور کیجیے گا، ایک دن اور پرسوں انشاءاللہ اس کا چاہیں تو اس کا جواب لکھ کے لائیں اور وہاں سے ہم کچھ آگے بھی بڑھ سکیں گے. پہلا سوال یہ ہے کہ خدا شخصیت ہے یا حقیقت ہے، اور شخصیت اور حقیقت میں کیا فرق ہوتا ہے؟ یعنی خدا کو ہم شخصیت مانتے ہیں یا خدا کو حقیقت مانتے ہیں؟ اور اگر ہم خدا کو شخصیت مانتے ہیں اس سے کیا ہوگا، اور اگر ہم خدا کو حقیقت مانتے ہیں اس سے کیا ہوگا؟ ان دو قسم کے عقائد کی نوعیتوں میں کوئی فرق پڑے گا؟ دیکھیے، دوسرا یہ کہ الہ واحد پر زور دیے جانے کا فائدہ اور نتیجہ کیا ہے؟ یعنی اگر میں یہ کہوں کہ الہ واحد نہیں، ہم بندگی کرتے ہیں، پرستش کرتے ہیں کہ جس طریقے سے قدیم یونان میں، روم میں، ہند میں دیوی دیوتاؤں کا رواج ہے کہ فلاں جو گاڈ یا گوڈیس ہے وہ سورج کو نکالتا ہے، فلاں غروب کراتا ہے، فلاں نے زمین کو اپنے کندھوں پر اٹھایا ہوا ہے، فلاں بادلوں کا نظام چلاتا ہے. اگر ہم اس طریقے سے مختلف ایک سے زیادہ الہ کو مان لیں تو اسی کا فرق پڑے گا. الہوں واحد پر زور دینے کا کیا نتیجہ ہے؟ یعنی اس کا کوئی نتیجہ برآمد ہوتا ہے انسان کے لیے، بشر کے لیے؟ یہ دو سوالات ایسے ہیں کہ میں چاہوں گا کہ اس پر آپ لوگ اچھے طریقے سے غور کریں. اور ایک چیز اور میں آپ کی خدمت میں عرض کروں کہ اس قسم کے غور و فکر میں خود شریعت نے ہم کو اجازت دی ہے کہ ہم اپنی پرواز کو منطقی اور استدلالی حدود میں رہتے ہوئے جہاں تک چاہیں بڑھائیں. جاہلوں کے انداز سے بات نہیں کریں انسان، لیکن منطق اور دلیل اور عقل کے ساتھ جتنا آپ آگے جا سکتے ہیں جائیں، کیونکہ عقیدہ کبھی بھی تکلیف سے نہیں آتا. اس میں ڈرنے کی ضرورت نہیں ہے. انشاءاللہ اگر آپ کسی بھی اعتبار سے غور کریں گے، لیکن آپ کا غور حق کو سمجھنے کی نیت سے ہوگا اور منطق اور دلیل کے مطابق ہوگا، تو یقیناً خدا کی طرف سے اس میں کوئی ناراضگی نہیں ہے. یعنی اس بارے میں ڈرنے کی ضرورت نہیں، کیونکہ ہمارے ذہنوں میں ٹیمپورزم جو ہے وہ بہت زیادہ ہے کہ بہت سارے رکاوٹیں ہیں، بیریئرز لگے ہوئے ہیں، جس کی وجہ سے ہم بہت ساری باتیں سوچتے ہیں یا ان کو دودھ میں لاتے ہیں. مگر یہ دو چیزیں جو مجھے محسوس ہوتا ہے کہ ہمارے عقیدہ توحید کو سب سے زیادہ خراب کرنے والی یہ دو مسائل ہیں کہ جن کو ہم حل نہیں کر پاتے. کہ پہلا تو یہ کہ ہم اس بات کی امپورٹنس کو ریئلائز نہیں کر پاتے کہ الہوں واحد کی اہمیت کیا ہے اور اس کے نتائج کے برابر ہو گئے. اور دوسری ایک چیز یہ ہے کہ ہم خدا کو ہمیشہ دیگر شخصیات کے مانند ایک شخصیت سمجھتے رہتے ہیں، اور ہمارے ذہنوں میں یہ بات کلیئر نہیں ہوتی کہ شخصیت اور حقیقت میں جا پڑتا ہے. تو اس پر آپ غور کیجیے گا انشاءاللہ، پھر ایک دن بعد سے یا کل کے بعد سے پھر اس کو، اس مسئلے کو ہم کھولنا شروع کریں گے. ٹھیک ہے، یہ آیت واضح ہوئی. تو اب اس آیت کی روشنی میں اگر ہم یہ کہیں کہ توحید کا نظریہ، عقیدہ، تصور انسانی زندگی کے تمام امور، اہم امور کو جنریٹ کرنے کا اور انہیں اپنی انتہا تک پہنچانے کا سبب ہے، تو پہلی بات صحیح ہے یا غلط؟ صحیح. یعنی انسان کی زندگی کی ابتدا بھی شعور توحید سے ہوتی ہے، اور انسان کی زندگی کی ابتدا معرفت توحید پر ہوتی ہے. ابتدا کہاں سے ہوتی ہے؟ شعور الہ سے، کہ میرا کوئی معبود ہے، یہاں سے زندگی کی ابتدا ہوتی ہے. اور انتہا کہاں پہ ہوتی ہے؟ توحید کی معرفت. یہ ہماری زندگی کا کل سفر ہے. اس آیت کے اندر ایک اور بہت اہم بات جو نقل ہوئی وہ یہ کہ سوائے چند انسانوں کے تقریباً ساری انسانیت اس توحید اور آخرت کے معاملے کو یا اس کی درست معرفت کے لیے وحی کی محتاج ہے. واضح ہوئی کہ میں تمہارے مثل ایک بشر ہوں مگر مجھ پر یہ وحی ہوتی ہے. تو یہ الہکم کی جو تشریح الہ واحد کے ذریعے سے ہو رہی ہے، یہ اس کا سبب کیا ہے؟ وحی خدا، وحی الہی. اگر وحی الہی نہ ہوتی تو کیا ہوتا؟ کہ لوگ مختلف قسم کے خداؤں کی پرستش کرتے رہتے لیکن اس حقیقت کو درک نہیں کر پاتے کہ الہ واحد ہے. یعنی مجھ جیسے انسان، آپ جیسے انسان، باقی سارے انسان اس حقیقت کو کیسے سمجھیں گے؟ جی فطرت میں ہے، لیکن فطرت یہاں پر پہنچ کر وہی کی محتاج ہے. اس مقام پر پہنچ کر، یہ اگر آپ کو یاد ہو تو ہم نے ایک بات یہ کہی تھی کہ فطرت کیونکہ جس میں تباہی کے اندر مقید ہے، اس لیے فطرت کی جو نظر ہے اس میں محدودیت اور کثرت کے اثرات تقریباً بیٹھتے ہیں. میرے فطرت میں یہ ہے، لیکن فطرت کو خدا نے طبیعت کے اندر رکھا اور وہ اسی میں گرو کرتی ہے. یعنی فطرت خود عالم کو، فطرت خود کائنات کو اس جسم کی نگاہ سے دیکھتی ہے، اور اس جسم کے اندر دو بنیادی مسائل ہیں، ایک محدودیت کا مسئلہ ہے، ایک کثرت کا مسئلہ ہے. جبکہ الہ کا تصور ان دونوں سے ماورا ہے. یعنی الہ کے تصور میں یہی بنیادی بات ہے کہ نہ وہ محدود ہے اور نہ اس میں کثرت پائی جاتی ہے. تو فطرت اس قید میں محصور رہنے کے بعد از خود اس چیز کو نہیں کرتا تھا، الا یہ کہ وہ صرف وہ چند انسان جن کو خدا نے منتخب کیا اور انہیں وہاں تک پہنچا دیا، اس حقیقت کو ان کے سامنے کھول دیا. یہ سارے مطالب جیسے کہ ہو سکتا ہے کہ میرا بیان تھوڑا سا ٹوٹ ٹوٹ سا گیا، لیکن پھر میں اس کا خلاصہ بیان کر دوں کہ اس آیت سے ہمیں یہ سمجھ میں آ رہی ہے کہ بنیادی اور کلیدی مسئلہ الہکم الہ واحد ہے، جو بیس ہے، جو بنیاد ہے.
اس کو تھوڑا سا اور واضح کر دیں کہ اس آیت کو اگر دیکھیں سادہ طریقے سے تو الہکم جو ہے وہ الہ واحد کے ساتھ ہے، تو محسوس یعنی سامنے سے بالکل سادہ طریقے سے دیکھنے سے ایسا لگتا ہے کہ الہکم جب الہ واحد کے سامنے آتا ہے تو صرف الہ واحد رہ جاتا ہے، الہکم پتہ ہوتا ہے.
نہیں، یہ بات کیسے سمجھ میں آ رہی ہے؟ مجھے تو ایسا محسوس ہو رہا ہے بالکل ظاہری یا سمپل وے میں کہ الہ واحد جو ہے وہ الہکم کی تشریح ہے.
لیکن جتنے بھی خداؤں کو تم سب مانتے ہو,
الہکم کا مطلب ہے تم سب کا الہ. الہکم, کم یعنی تم سب پہ کون آئے گا؟ تمام بشریت, کیونکہ یہاں ابتدا میں تمام بشریت کے وقت حوالے سے ہو رہا ہے, یعنی تمام انسان, تمام بشر. مجھ پر اس, سن لو اس بات کو کہ تم, کہ مجھ پر اس بات کی وحی کی جاتی ہے کہ جو تمہارا الہ ہے وہ الہ واحد. اس میں کوئی اشکال پیدا ہو رہا ہے اس معنی؟ یعنی الہوں واحد, الہکم کی تشریح ہے, کلیریفیکیشن ہے کہ تمام کے تمام بشر کسی نہ کسی ہستی کو بطور الہ قبول کرتے ہیں. الہ کے معنی اب ہم تھوڑا سا اس کی وضاحت کرتے ہیں, الہ کسے کہتے ہیں؟ اس کو سمجھانا ضروری ہے کہ الہ, جب ہم الہ, تو انہیں پہلے میں ایکٹ کے خلاصہ اس کروں پھر الہ کے معنی کو کیا کرتا ہوں. کہ یہ آیت ہمیں بتا رہی ہے کہ الہکم الہ واحد کا جو نظریہ ہے یہ بیس ہے. اس نظریے کی ابتدا کہاں سے ہو رہی ہے؟ بشریت کے تقاضائے فطرت سے. بشریت کا فطری تقاضا کیا ہے؟ کہ میرا کوئی الہ اور میرا کوئی معبود ہو. وحی یہ کہہ رہی ہے کہ تمہارا فطری تقاضا بالکل درست ہے, لیکن تم اپنے طبعی وجود کی وجہ سے جس غلط فہمی کا شکار رہتے ہو اس غلط فہمی کو درست کر دو, یعنی اپنی الوہیت کی سمت کو درست کر دو. اور یہ سمجھ لو کہ تمہارا الہ الہ واحد. تم بندگی کرنا چاہتے ہو, پرستش کرنا چاہتے ہو, یقیناً وہ ہستی ہے کہ جس کی پرستش کی جانی چاہیے اور واحد ہے. بظاہر اس وقت تم ایک ایسے عالم میں زندگی گزار رہے ہو کہ تمہارا اپنے الہ سے براہ راست رابطہ نہیں ہے. ایسا ہے؟ جنہیں بتائیں ایسا ہے ہی نہیں. اس وقت ہم اس طریقے سے زندگی گزار رہے ہیں کہ ہمارا اپنے الہ سے یا معبود سے براہ راست رابطہ نہیں. آپ آگے دیکھیں, اس چیز پہ غور کریں کہ الہ کا لفظ اگلے ٹکڑے میں رب سے بدل گیا ہے. الہ کا جو لفظ ہے وہ اگلی جگہ پر رب سے بدل گیا ہے. یعنی اس کا مطلب یہ ہے کہ جو بھی الہ کو مانتا ہے حقیقتاً کس لیے مانتا ہے؟ تاکہ الہ میری تربیت کرے اور مجھے میرے کمال کرے. رب سے تو فمن کیا نا, یعنی کہ جس کو یہ بات سمجھ میں آ گئی کہ الہ ہے, واحد ہے, اور وہی الہ جو ہے وہ رب بھی ہے, بظاہر ابھی میرا اس سے رابطہ نہیں ہے. یعنی ہم نمازیں پڑھتے ہیں اور بعض مومنین ایسے بھی ہوتے ہوں گے کہ جن کا دل اپنی نمازوں میں تڑپتا ہوا, تو جس کو